कि परदेश में कोई काम करता था और मुसलमान था, और उसका शोबा यही कारपेंट्री का था, वो बढ़ई का काम करता था। और उसकी वालदा ने इस बात का एहसास किया कि ये पैगंबर अकरम को तो बड़ी जहमत होती है, तो उसने उससे कहा कि कुछ ऐसा बनाओ कि जिसके ज़रिए से पैगंबर अकरम को कुछ राहत मिल सके। तो फिर उसके बाद उसने ये मेंबर को डिज़ाइन किया कि इस तरह से कुछ स्टेप्स बना दिए जाएं कि जिसका रशा हो कि जिसके ऊपर पैगंबर अकरम तशरीफ़ ले जाएं और वहाँ पर बैठकर फिर पैगंबर अकरम खुतबा दिया करें। तो ये पैगंबर अकरम के बारे में मिलता है कि पैगंबर अकरम जब खड़े होकर खुतबा दिया करते थे तो एक दरख्त का सहारा लेते थे और उस दरख्त को पैगंबर अकरम सपोर्ट के तौर पर इस्तेमाल करते थे। अजीब बात यह, जब भी मैं आपसे अर्ज़ करने जा रहा हूँ, ये बिल्कुल एजेंडे में शामिल नहीं था, मगर मेंबर देखकर मुझे याद आया कि इसको बयान किया जाए कि बिल्कुल इसके अंदर किसी किस्म का कोई इख्तलाफ नहीं है। जो मैं आपसे अर्ज़ करने जा रहा हूँ इसमें कोई इख्तलाफ नहीं है। आज भी जो सऊदी अरब से किताबें छपती हैं मस्जिद नबवी के हवाले से, उसमें आपको ये वाक़या एज़ इट इज़ मिल जाएगा। और अगर आप इसको इंटरनेट के ऊपर जाकर सर्च करना चाहें तो सुतून हन्नाना फ़कत अगर आप सर्च करेंगे तो वो भी आपको ये डिटेल फराहम कर देगा, कोई ना कोई वेबसाइट आपको इसकी डिटेल दे देगी। कि केस ये हुआ कि जब पैगंबर अकरम मिंबर पर जाने लगे तो अब जाहिर है कि जितने भी सहाबा कराम थे उनके अंदर एक एक्साइटमेंट है, एक जोश है, एक वलवला है कि एक तरह से एक मिंबर है कि जिसका इफ्तिताह होने जा रहा है। तो सब के सब मुंतजर थे कि अभी पैगंबर अकरम बुलंद होंगे और फिर अर्शे पर तशरीफ फरमा होंगे और फिर खुतबा इरशाद फरमाएंगे। मगर जैसे ही पैगंबर अकरम मिंबर के ऊपर चढ़ने लगे तो एक रोने की आवाज़ सुनाई दी, और ऐसी आवाज़ कि जिसको अरबी के अंदर हन्नाना कहते हैं, कि अगर ऊँटनी से उसके बच्चे को दूर कर दिया जाए तो जो उसकी कैफियत होती है और जिस तरीके से वो रोता है, जो गिरिया करता है, तो एक बड़ी दर्दनाक और बड़ी कर्बनाक आवाज़ होती है कि जो उसके मुंह से निकल रही होती है, जिसको अरबी के अंदर कहते हैं हन्नाना। वैसी आवाज़ आ रही थी। तो अब सारे के सारे एक दूसरे को देखने लगे कि ये रो कौन रहा है इस मौके पर, ये कौन है कि जिसकी आँखों में आंसू आ गए, जबकि ये तो खुशी का मौका है कि मिंबर का इफ्तिताह हो रहा है, उसकी ओपनिंग हो रही है। तो सब ने देखा, पैगंबर अकरम भी मुतवज्जे हुए कि ये आवाज़ किसी शख्स के दहन से नहीं आ रही थी बल्कि उस दरख्त से आ रही थी कि जिसका पैगंबर अकरम सपोर्ट लिया करते थे। मैं फिर आपको याद दिला रहा हूँ कि ये बिल्कुल इत्तेफाकी है, इसमें किसी किस्म का कोई इख्तलाफ नहीं। शिया भी इस बात को लिखते हैं, सुन्नी भी इस बात को लिखते हैं, वहाबी भी इस बात को लिखते हैं, उन्होंने भी अपनी किताबों के अंदर इस बात को लिखा हुआ कि पैगंबर अकरम ने जब इस आवाज़ को सुना तो फिर बजाय इसके कि मिंबर पर बुलंद हो, जाहिर है कि ये वाज़े था कि वो दरख्त अपने आप को इस सआदत से महरूम होने पर गोया मुरीद मलामत समझ रहा था कि आज तक पैगंबर अकरम मेरा सहारा लिया करते थे, मुझ पर तकिया किया करते थे, अब से मैं इस शरफ से महरूम हो जाऊंगा। तो वो अपनी किस्मत पर अफसोस कर रहा था। तो पैगंबर अकरम मिंबर से नीचे तशरीफ़ लाए, पैगंबर अकरम ने उस दरख्त को उस तरह से अपनी बाहों में लिया कि जिस तरह से किसी अजीज़ और दोस्त को अपनी बाहों में लिया जाता है। पैगंबर अकरम उससे करीब हुए और ऐसा लगा कि जैसे पैगंबर अकरम उसको अपने सीने से लगा रहे हैं, और पैगंबर अकरम ने उसको मुखातब करके ये कहा कि तेरे लिए मुजदा और बशारत है, एक ग्लैड टाइडिंग है तेरे लिए, और वो ये कि कयामत के बाद जन्नत में परवरदिगार आलम तुझे लगाएगा और जन्नत के अंदर तेरा साया इतना वसी होगा कि परवरदिगार उसे ये शरफ अता करेगा कि आज से लेकर आइंदा तक, कयामत तक, जो कोई भी तेरे दरख्त के साये में आकर यहाँ पर बैठकर इबादत करेगा और उसके दिल में अली की मोहब्बत अगर होगी तो परवरदिगार आलम उसे जन्नत में वहीं पर जगह देगा कि जहाँ पर तेरा साया मौजूद होगा। ये आखिरी हिस्सा जो है ये बरादरान की किताबों में नहीं है, ये हाशिया, ये फुटनोट ज़रूरी था। बाकी जितनी भी चीज़ें हैं वो सारी की सारी बिल्कुल इत्तेफाकी हैं और उसमें किस्म के कोई इख्तलाफ की गुंजाइश नहीं है। लेकिन जो मैं अर्ज़ कर रहा था आपसे कि ये मिंबर की सूरत हाल जो होती है वो नौइयत बदलती रहती है जैसे जैसे ज़रूरत होती है। तो हमने शुरू वहाँ से किया कि कोहे सफ़ा का मिंबर हो और या फिर मस्जिद नबवी के अंदर पैगंबर अकरम खड़े होकर खुतबा दे रहे हों, और फिर उसके बाद मस्जिद नबवी का मिंबर हो, और फिर मस्जिद नबवी से पहले वो सुतून का हन्नाना, वहीं पर बाद में जब वो दरख्त कट गया तो वहाँ पर एक पिलर तामीर किया गया और उसका नाम यही रखा गया उस्तवानतुल हन्नाना। उस्तवाना अरबी ज़बान के अंदर पिलर को कहते हैं, सुतून को कहते हैं। तो वो भी एक अंदाज़ था खुतबा देने का। फिर मिंबर पर बुलंद हुए पैगंबर अकरम और उसके ऊपर बुलंद होकर और अरशे पर बैठकर पैगंबर अकरम खुतबा दिया करते थे। मगर ये जो मिंबर का बिल्कुल पीक आता है वो मैदान गदीर में आता है। کہ جہاں پر پیغمبر اکرم نے پالان شتر کا ممبر بنایا کہ اگر کوئی اور صورت نہ بھی ہو تو علی کے فضائل کو بیان کرنے کے لیے وقتی طور پر اس طرح سے بھی ممبر بنایا جا سکتا ہے اور یہ اعلان کیا جا سکتا ہے کہ من کن تو مولا ہو فہذا علی مولا، درود بھیجے گا محمد و آل محمد۔ اور پھر ہم دیکھتے ہیں کہ امام حسین علیہ الصلوۃ والسلام نے جب ان کے یہاں اولاد ہوئی ہے تو ایک عجیب فیچر ہمیں نظر آتا ہے کہ تمام بیٹوں کے نام علی رکھے اپنے بابا کی محبت میں۔ ظاہر ہے کہ چوتھے امام وہ پہلے فرزند ہیں کہ جن کی ولادت ہوئی ہے امام مظلوم کے گھر میں، ان کا نام بھی علی رکھا، اور جتنے بیٹے پیدا ہوئے ان سب کے نام علی رکھے۔ لہٰذا آپ سنتے ہیں علی اکبر، علی اصغر، یہ تو نسبت کے اعتبار سے کہ اگر آپ ریلیٹیولی جب کمپیئر کرتے ہیں تو اکبر یعنی بڑے، اصغر یعنی چھوٹے۔ اور پھر اس کے اندر یہ بھی ایک بحث ہے، وہ تاریخ کی ایک بحث ہے کہ بعض افراد کہتے ہیں کہ جناب علی اکبر جو ہیں وہ چوتھے امام سے بھی عمر میں زیادہ تھے، اور بعض کہتے ہیں کہ نہیں ایسا نہیں ہے، جب علی اکبر کو علی اکبر کہا جاتا ہے تو اس سے مراد ہوتی کہ جناب علی اصغر کے مقابلے میں وہ بڑے تھے، لیکن بعض کہتے ہیں کہ نہیں چوتھے امام سے بھی ان کی ایج زیادہ تھی۔ لیکن بہرحال یہ ایک ہسٹوریکل ایک ڈبیٹ ہے، مگر جو امپورٹنٹ ہے وہ یہ کہ پیغمبر اکرم کے بعد آپ کو عام طور پر صحابہ کرام میں علی نام نظر نہیں آئے گا، کسی نے بھی اپنی اولاد کا نام عام طور پر علی نہیں رکھا وتھ ویری فیو ایکسیپشنس، بلکہ علی کیا، کسی نے اپنی اولاد کا نام حسن بھی نہیں رکھا، حسین بھی نہیں رکھا، نہ ہی کسی نے اپنی اولاد کا نام جعفر رکھا، نہ کسی نے اپنی اولاد کا نام حمزہ رکھا۔ یہ آپ کو نام نظر نہیں آئے گا، اس کا بائیکاٹ نظر آئے گا، اور یہ وہ چیزیں ہیں کہ جس کو علماء اہل سنت نے بھی اپنے اپنے بیانات کے اندر ہائی لائٹ کیا ہے۔ اور اس کے بالکل مقابلے پر ہم دیکھتے ہیں کہ امام مظلوم، انہوں نے اپنے تمام فرزندان ان سب کے نام علی رکھے، اس میں ڈسٹنگوش کرنے کے لیے پھر یہ تھا کہ اکبر کہہ دیا جائے، اوسط کہہ دیا جائے یا اصغر کہہ دیا جائے، لیکن سارے بیٹوں کے نام علی رکھے۔ اور جتنی بھی بیٹیاں تھیں ان سب کے نام فاطمہ رکھے، جتنی بیٹیاں ہیں ان سب کے نام فاطمہ، فاطمہ کبرا، فاطمہ صغرا، وہ اسی اعتبار سے جس طرح سے بیٹوں کے نام میں اکبر اور اصغر کے ذریعے سے فرق کیا جاتا ہے، اسی طریقے سے بیٹیوں کے نام میں آپ دیکھیں گے کبرا کے ذریعے سے، صغرا کے ذریعے سے فرق کیا جاتا ہے۔ امام مظلوم کی وہ بیٹی کہ جو امام کو بہت زیادہ عزیز تھی، جناب سکینہ، جناب رقیہ، یہ ان کا نک نیم ہے، یہ بات ذہن میں رکھیے گا کہ یہ ان کا نک نیم ہے۔ جس طریقے سے آپ اپنی اولاد کا ایک نام رکھتے ہیں اور پھر ایک اس کا نک نیم ہوتا ہے، پیار سے آپ اس کو کہہ دیجئے، کسی بھی نام سے پکار لیجئے، تو اسی طریقے سے امام حسین اپنی اس پیاری بیٹی کو سکینہ کہہ کر مخاطب کیا کرتے تھے۔ سکینہ کا مطلب ہی یہ ہے کہ میرے دل کا سکون، یعنی وہ کہ جس کو دیکھ کر مجھے گویا اپنے دل کے اندر ٹھنڈک کا احساس ہوتا ہے، میری آنکھوں میں ٹھنڈک کا احساس ہوتا ہے، میرے دل کا سکون، سکون قلب، اس سے نکلا، تو جس کی وجہ سے ان کا نام زیادہ سکینہ پڑ گیا۔ پھر ایک سے زائد نام رکھنے کا بھی رواج تھا، خدا مولا کے ناموں کے حوالے سے جانتے ہیں کہ انہوں نے وہ جو مشہور جملہ کہا تھا کہ میں وہ ہوں کہ سمتنی امہ حیدرا، کہ میری ماں نے میرا نام حیدر رکھا، تو اسد اللہ بھی ان کا نام ہے، حیدر بھی ان کا نام ہے، علی بھی ان کا نام ہے، اور بہت سے نام ہیں جو مولا کائنات کے ہیں۔ اسی طریقے سے پیغمبر اکرم کے ناموں کے اندر اگر آپ دیکھیں تو محمد بھی پیغمبر کا نام ہے، احمد بھی پیغمبر اکرم کا نام ہے، خود قرآن مجید کے اندر اگر آپ دیکھیں گے تو پیغمبر اکرم کا نام محمد بھی استعمال ہوا ہے اور احمد بھی استعمال ہوا ہے۔ وما محمد الا رسول، محمد صرف اور صرف اللہ کے رسول ہیں۔ اور اسی طریقے سے جو جناب عیسیٰ علیہ السلام کی پیشن گوئی ہے اس میں اگر آپ دیکھیں جو سورہ صف کے اندر آئی، تو وہاں پر آپ کو جناب عیسیٰ علیہ السلام کی وہ جو پریڈکشن ہے وہ اس عنوان سے نظر آئے گی کہ مبشرن برسول یاتی من بعدی اسمہ احمد، کہ میں خوشخبری دینے والا ہوں اس رسول کی کہ جو میرے بعد آنے والا ہے کہ جس کا نام احمد ہوگا۔ تو نام احمد بھی ہے، نام محمد بھی ہے۔ صرف عرض یہ کرنے کا مقصد تھا کہ یہ بڑا کامن ایک ٹرینڈ تھا، آج کل بھی ہمارے یہاں بھی ایک فرد کے ناموں کو اگر آپ توڑنا چاہیں تو دو تین تو اس کے حصے ہو سکتے ہیں۔ خود اگر آپ میرا نام دیکھیں تو محمد، رضا، داودانی، لاسٹ نیم، فرسٹ نیم، سر نیم، اس طریقے سے آپ بھی اس کو بائیفرکیٹ تو کرتے ہی ہیں، تو وہاں پر بھی یہ تھا۔ اب اگر آپ آج بھی عربستان کے اندر جائیں تو وہاں پر تین تین، چار چار، پانچ پانچ نام بھی ایک فرد کے ہوتے ہیں۔ مجھے یاد ہے اچھی طریقے سے جو ہمارے معلم ہوا کرتے ہیں وہاں پر، ہوا کرتے تھے سعودی عرب کے اندر حج کے موقع پر، اتفاق سے مومن بھی تھے، تو ان کا نام یہ تھا سید نبیل حسن علی اکبر۔ اسی طریقے سے پہلے معلم ہوا کرتے تھے، ان کا نام تھا حیدر حسن شیخ جمل اللیل، تو کچھ ان کا قبیلے کا حوالہ آ گیا، کہیں پر ان کا نام آ گیا، کہیں پر فیملی نام آ گیا۔ تو یہ عربوں کے یہاں بھی اور دوسری جگہوں پر بھی بڑا ایک ٹرینڈ تھا، مگر امام مظلوم نے یہ خاص ایک اہتمام کیا کہ اپنے سارے بیٹوں کا نام علی اور ساری بیٹیوں کے نام فاطمہ، कि दूसरे इन नामों को जितना सप्रेस करके नज़रअंदाज करना चाहते हैं, मगर ख़ानदान अहले बैत ने इन नामों को उतना ही ज़्यादा हाईलाइट करके उजागर किया कि जहनों से ये नाम मिटने ना पाएँ। और आप देख लीजिए बरादरान अजीज़ के साल साल गुजर गए, अमीरुल मोमिनीन के नाम पर सब वो शितम भी किया गया, अब्यूसिव लैंग्वेज भी इस्तेमाल की गई, सब कुछ हुआ। शेख अब्बास कुम्मी ने कितनी प्यारी बात एक जगह लिखी है कि इन सब के बाद भी अगर आप देख लें, अपनों ने अली का नाम जान के खौफ से लेने से एतराज़ किया। उन्होंने कहा कि ऐसा ना हो कि अली का नाम अगर हम लेते हैं तो हज्जाज बिन यूसुफ़ का ज़माना है, और अगर अली का नाम लें तो हमारी जान खतरे में आ जाए। तो अपनों ने अपनी जान बचाने के लिए नाम अली को छुपाया, और गैरों ने बुग्ज की वजह से, दुश्मनी की वजह से, इनाद व नफरत की वजह से अली का नाम छुपाया। मगर उसके बावजूद ये मौजज़ा परवरदिगार नहीं है तो क्या है कि आज आलम के अंदर कोई नाम सबसे ज़्यादा महबूब है तो वो अली ही का नाम है। ज़ाहिर है कि मैं मंजिल मसाहिब से दूर हूँ, मगर आपके जहन में होगा कि जब चौथे इमाम दरबार इब्ने ज़ियाद के अंदर गए थे तो वहाँ पर उसने सवाल किया था कि तुम्हारा नाम क्या है, और चौथे इमाम ने कहा था मेरा नाम अली है। तो फिर उसने कहा था कि अली को खुदा ने कत्ल नहीं किया करबला के अंदर। आप ज़रा देखिए और नोट कीजिए कि कैसे अपने जराइम पर पर्दा डालने के लिए उसको मंसूब किया जाता है खुदा की तरफ। भाई हमने क्या किया, जो कुछ किया है खुदा ही ने तो किया है। मगर इसमें दो चीज़ें थी, एक वो जाहिलियत के ज़माने के नज़रियात कि जो करता है खुदा करता है तो इसका मतलब यह है कि मुजरिम बरी उज़िम्मा है। मगर वहाँ पर भी आप देखेंगे कि चौथे इमाम ने एक जुमला कहा था कि अली एक और मेरा भाई था करबला के मैदान में कि जो शहीद हुआ, और उसे तुम लोगों ने कत्ल किया। उसने कहा कि क्या तुम्हारे बाप को कोई और नाम नहीं मिला? कहा नहीं, मेरे बाबा को अपने बाबा का ये नाम इतना पसंद था कि उन्होंने अपने सारे बेटों के नाम अली के नाम पर रखे। और फिर उसके बाद उसने कहा कि मगर उसको कत्ल खुदा ही ने किया, हमने कुछ नहीं किया। तो इमाम सज्जाद ने उस मौके पर जुमला ये कहा था। अब आप अंदाज़ा कीजिए कि दीन की जो नुमाइंदगी है उन सरकमस्टांसिस के अंदर कि जहाँ एक दुश्मन बुग्ज रखने वाला तख्त पर बैठा हो और उसको मुखातब करके फिर दीन की हकीकतें बयान करनी हो। तो इमाम ने उस मौके पर यह आयत पढ़ी थी कि अल्लाह यतवफ्फल अनफुस हीना मौतेहा, हाँ रूह परवरदिगार ही के हुक्म से कब्ज़ की जाती है कि जब किसी का वक्त आखिर आता है। मगर उसका वक्त आखिर आया और उसकी रूह कब्ज़ हुई, वो एक प्रोसेस है। मगर मुजरिम उसकी वजह से अपने जुर्म से बरी ज़िम्मा नहीं होता। आपने गौर फरमाया बरादरान अज़ीज़, ज़ाहिर है कि हम मंजिल मसाइब पर जब इन वाक़ियात को सुनते हैं तो इसको तज़्ज़िया और तहलील की मंजिल से नहीं गुजार पाते, लेकिन यही वो चीज़ें हैं कि जिनको समझने की ज़रूरत है। जहाँ अच्छे काम होते हैं परवरदिगार आलम ही की तरफ से तौफीक होती है, मगर वसीले का भी कॉन्सेप्ट यही है कि तौफीक सारी खुदा की तरफ से है। मगर अगर वो किसी को अपना नुमाइंदा बना दे तो उसकी तरफ से किसी काम को अंजाम देना ये परवरदिगार आलम की कुदरत पर एतराज़ नहीं होता। कुदरत परवरदिगार के इजहार के लिए जिसको उसने वसीला बनाया है, उस वसीले की मारिफत होती है जो मुंतही होती है मारिफत परवरदिगार पर। दुरूद भेजेगा मोहम्मद व आले मोहम्मद। और यही दूसरी तरफ है कि बेशक जिंदगी अगर किसी ने ली है तो वो मुजरिम करार पाया, मगर अब परवरदिगार आलम इख्तिताम पर रूह किसके हुक्म से कब्ज़ हो रही है? बेशक ये परवरदिगार आलम ही के हुक्म से रूह कब्ज़ हो रही है, मगर क्या उसकी वजह से मुजरिम बरी ज़िम्मा हो जाता? वो जो क्रिमिनल है उसके ऊपर किसी किस्म का कोई चार्ज नहीं, उसको किसी तरह से ट्रायल नहीं किया जाएगा, ट्राई नहीं किया जाएगा, उसका कोई ट्रायल नहीं होगा। नहीं, ऐसा नहीं है। इस दुनिया का निज़ाम भी इसी तरीके से चलता है और दीन और शरीयत का निज़ाम भी इसी तरीके से चलता है। इम्तिहान की तो फ़िलॉसफी यही है कि दुनिया के अंदर एक महदूद इख्तियार दिया जाता है, जब वो महदूद इख्तियार दिया जाएगा तो फिर इम्तिहान की जस्टिफिकेशन बनती है, वरना तो कोई जस्टिफिकेशन नहीं बनती। अब आइए बरादरान अजीज़, चौथे इमाम की ज़िंदगी को इस ख़ास एंगल से एनालाइज कीजिए। चौथे इमाम की ये ज़िंदगी करबला के वाक़े के बाद बहुत नुमाया हुई, वरना तो 38 हिजरी से 38 से लेकर आप 95 हिजरी तक हिसाब किताब अगर जोड़ें तो 57 साल की ज़िंदगी है हमारे चौथे इमाम की, 57 ईयर्स। और ये एक यूनिक डिजिट है, ये एक अदद बहुत यूनिक है, इसलिए कई इमामों की ज़िंदगी के अंदर आपको सिन यही नज़र आएगा। जैसे चौथे इमाम है 57 बरस की ज़िंदगी है, पाँचवें इमाम है 57 बरस की ज़िंदगी है, और कई इमाम उनकी ज़िंदगियाँ 57 बरसों पर मुहित हैं। दुनियावी एतबार से जो ज़िंदगियाँ हैं वो 57 बरस की, 57। यानी अगर आप पीछे से शुरू करें तो पैगंबर अकरम 63 बरस, 63। अमीरुल मोमिनीन वो तो ऐसे नफ्से रसूल करार पाए कि ज़िंदगी भी उतनी ही पाई जितनी पैगंबर अकरम की ज़िंदगी। 63 बरस पैगंबर अकरम की जिंदगी, 63 बरस ही मौलाए कायनात की जिंदगी, और फिर पैगंबर अकरम की वो चहीती बेटी 18 बरस, 18 बरस यानी 14 मासूमीन के अंदर अगर सबसे मुख्तसर जिंदगी आप किसी की तलाश कर पाएंगे तो बीबी की है। इसीलिए जनाब सैयदा को कौसर कहा गया, मुबारका कहा गया कि जिंदगी बहुत मुख्तसर है मगर बरकत इतनी है कि आपको हमने कौसर अता कर दिया। हमने आपको जो दिया है वो कलील नहीं है, अदद के एतबार से 18 बरस मगर तासीर के एतबार से इतना कि इन्ना आते नकल कौसर। अहबीब हमने आपको जहरा की सूरत में खैर कसीर अता कर दिया। आपने गौर फरमाया बरादरान अजीज, 18 बरस आम तौर पर बरादरान अहले सुन्नत जो जनाब सैयदा की जिंदगी बयान करते हैं वो 28 बरस है, मगर जो शिया उलमा कहते हैं वो 18 बरस है। उनके दलाइल हैं, इनके भी दलाइल हैं, ये हिस्टोरिकल इशू ज्यादा है, लेकिन बहरहाल कत नज़र उससे बीबी की जिंदगी 18 बरस, पैगंबर अकरम 63 बरस, अमीरुल मोमिनीन 63 बरस, और उसके बाद फिर अगर आप देखें जनाब सैयदा 18 बरस, फिर उसके बाद इमाम हसन 47 बरस, 47, इमाम मजलूम अगर आप देखें तो 57 बरस, फिर एक मरतबा 10 बरस का और एडिशन कीजिए, इमाम मजलूम की जिंदगी 57 बरसों पर मुहित है। फिर उसके बाद अगर आप देखें तो आपको नजर आएगा कि चौथे इमाम वो भी 57 बरस के, पांचवें इमाम वो भी 57 बरस के, 57 ईयर्स। तो एक सीक्वेंस आपको नजर आती है। छठे इमाम की जिंदगी हमारे बाकी तमाम अइम्मा के मुकाबले में, जिसमें आप जमाने के इमाम को एग्जेम्प्ट कर दें कि वो एक स्पेशल केस है, लेकिन बाकी तमाम अइम्मा के अंदर छठे इमाम की जिंदगी सबसे ज्यादा है, 65 साल, 65। तो 60s के अंदर अगर आप देखेंगे तो या पैगंबर है या मौला है या छठे इमाम। अदद के एतबार से सबसे तूलानी जिंदगी जमाने के इमाम की, अज्जल अल्लाह ताला फरजहु शरीफ। और कमसिनी के एतबार से अगर आप देखें तो जनाब सैयदा 18 बरस की इंतहाई मुख्तसर जिंदगी जनाब सैयदा की। चौथे इमाम की जिंदगी जो ज्यादा हाईलाइट होती है वो होती है वाकया करबला के बाद। करबला के वाकये में चौथे इमाम 23 बरस के थे, एक यंग एज जिसको आप कह सकते हैं, मगर जाहिर है कि इमामत की जिम्मेदारी जिस हालत में चौथे इमाम ने संभाली है ऐसी का शायद कोई दूसरी मिसाल खुद तारीख अइमा के अंदर भी, तारीख मासूमीन के अंदर भी आप नहीं दिखा सकेंगे। बहुत ही यूनिक, एक्स्ट्रा ऑर्डिनरी और बहुत ज्यादा मसायब की जिसके अंदर चौथे इमाम ने वो जिंदगी गुजारी। अब आप देखिए बरादरान असीस के चौथे इमाम के नाम की जगह उनका लकब जो बहुत मशहूर हो गया वो कौन सा है, जैनुल आबिदीन और सैयदुस साजिदीन। इसी तरीके से सज्जाद, सज्जाद अरबी के एतबार से सीगा मुबालगा है जिसका मतलब है बहुत ज्यादा सजदा करने वाले, और उसी का एक नतीजा है जुस्सुफनात, यह चौथे इमाम का एक नाम पड़ गया। जुस्सुफनात का मतलब है सुफना वाला, सुफना का मतलब ये कि जो आजाए सजदा थे उसके ऊपर गट्टे इतने पड़ जाते थे कि उनको कटवाना पड़ता था। जिस तरीके से बहुत सारे अफराद जो नमाज शब के आदि होते हैं माशाल्लाह इबादतें करते हैं तो उसका नतीजा जाहिर होता है उनके घुटनों के ऊपर, उसी तरह से उनकी पेशानी के ऊपर, मगर मेरा नहीं ख्याल है कि किसी को इस हद तक मुश्किल का सामना करना पड़ा हो कि बाकायदा किसी को वो बुलवाए और ट्रीट करवाए कि जिसके नतीजे में जो उभार पैदा हो गया है उसको कटवाना पड़े। ये चौथे इमाम की ज़िंदगी में एक मरतबा नहीं हुआ है, कई मरतबा ये चीज़ें आपको नजर आएंगी। और फिर आप देखिए कि चौथे इमाम का वो नाम, वो लकब, वो वस्फ के ज़ैनुल आबिदीन, कि ये सिर्फ आबिद नहीं है ये ज़ैनुल आबिदीन है, ये इबादत गुजारों की जीनत है। और दूसरा जो लकब इमाम का है वो है सैयदुस साजिदीन, कि ये सिर्फ साजिद नहीं है ये सैयदुस साजिदीन है, ये सजदा करने वालों का सरदार है। अब आइए वो आयत जरा देखिए कि जो सरनामा कलाम में तिलावत करने का मैंने शरफ हासिल किया था कि परवरदिगार फरमाता है कि सब्बह बिहम्दि रब्बिक व कुम मिनस साजिदीन, तस्बीह कीजिए अपने रब की हमद के साथ, व कुम मिनस साजिदीन और सजदा गुजारों में शामिल हो जाओ, वाबुद रब्बका हत्ता यातियकल यकीन, और इबादत करो अपने रब की इतनी इबादत करो कि यहाँ तक कि तुम्हें यकीन हासिल हो जाए। अब यकीन जाहिर है कि हज़रत अल्लामा रशीद तुराबी की मारकतुल आराक तकरीर जो यकीन ही के मौजू पर है, अगर उसमें अगर आप देखें तो सरनामा कलाम में उन्होंने इसी आयत की तिलावत का शरफ हासिल किया था। ये सूरह हिजर 15वां सूरा है और उसकी आखिरी दो आयतें 98 और 99 कि जिसमें परवरदिगार आलम ने इस मजमून को बयान किया। अब आप देखिए बरादरान अजीज, यकीन जाहिर है कि एक वो मंजिल है कि जहाँ पर बात थ्योरेटिकल ना रहे, वो मुशाहदे में तब्दील हो जाए। तो बहुत से ऐसे अफराद हो सकते हैं कि जो इस जिंदगी के अंदर जिंदा रहते हुए कभी मंजिल यकीन पर फायज ना हो सके। तो उनके लिए मंजिल यकीन है उस वक्त के जब उनके लिए वक्त आखिर आ जाए। और बहुत से ऐसे होते हैं कि दुनिया के अंदर ही वो उस मर्तबे पर फायज हो जाते हैं कि वो परवरदिगार आलम की उन तमाम निशानियों को इस हद तक ग्रेस्प कर लेते हैं कि मामला पर निशानी से आगे बढ़ जाता है। मैं अर्ज करना चाह रहा हूँ, गौर कीजिएगा कि देखिए एक वो मंजिल है कि जहाँ पर आप आसमान को देखिए और खुदा तक पहुँच जाइए, एक वो मंजिल है कि जब आप ज़मीन को देखते हैं खुदा तक पहुँचते हैं। तो ये क्या तरीक़ेकार हुआ? ये तरीक़ेकार ये हुआ कि मखलूक को देखा और खालिक तक पहुँच गए, मसनू को देखा और साने तक पहुँच गए। मगर आप ज़रा गौर फरमाइए और देखिए कि अमीरुल मोमिनीन ने दुआए सबाह के अंदर क्या अल्फाज इस्तेमाल किए। अमीरुल मोमिनीन ये फरमा दें कि या मन दल्ला अला जाते ही बेजाते ही, ए वो खुदा के जो अपनी जात पर खुद दलील है, वो के जो अपनी जात पर खुद दलील है। और यही वो चीज है कि जिसको इमाम मजलूम ने दुआ अरफा के अंदर कहा था कि मता गिबता, कह परवरदिगार तू गायब कब था, यानी वो जो गैबुल गुयूब है, वो जो गैबुल गुयूब है। लेकिन उसके लिए इमाम मजलूम ये कहते हैं कि ए परवरदिगार मता गिबता तू गायब कब था, क्या किसी और में इतना जहूर है कि वो तुझ पर दलील बन सके। ये मारिफत के अजीब मराहिल हैं कि जिससे इमाम हुसैन रोशनास करवाते हैं। आप जरा देखिए और सहीफा कामिला को आप पलटते चले जाइए तो आपको वो मंजिलें नजर आएंगी। देखिए बरादरान अजीज, याद रखिएगा हमारी दुआएं महदूद नतीजा मारिफत है और मासूम की दुआएं दर से मारिफत है। मैं नहीं जानता कि मैं अपनी बात को कितना वाजे कर पाया, मगर एक ये है कि इंसान बहरहाल इस दुनिया में रहते हुए कभी ना कभी खुदा की तरफ मुतवज्जे हो जाता है तो हाथ तो उठा ही लेता है। मगर आप गौर फरमाइए कि एक है वो महदूद नतीजा मारिफत कि दुनिया में रहते हुए चीज़ों को देखते हुए इंसान हाथ उठाकर खालिक तक पहुँच जाता है, मुनइम तक पहुँच जाता है। लेकिन जब मासूमीन की आप दुआएँ देखेंगे तो जो उन्होंने सिखाया है उसे आप नतीजे मारिफत कहेंगे या दरसे मारिफत कहेंगे। यानी मैं फिर अर्ज करूं आपकी खिदमत में कि देखिए अब ये वापस हमारे उस्ताद ही का जुमला है जिनका हवाला भी दिया था मुनव्वर भाई ने हज़रत अल्लामा तालिब जौहरी साहब का। एक मरतबा वो कहने लगे और क्या खूबसूरत जुमला है, वो फरमाने लगे कि ज़रा गौर करो इस बात के ऊपर कि तुम पहाड़ों को देखो खुदा तक पहुँचो, तुम आसमानों को देखो खुदा तक पहुँचो। क्यों? इसलिए कि तुम बाद में हो, पहाड़ पहले हैं। तुम बाद में हो, जमीन पहले है। बहुत तवज्जो कीजिएगा, तुम बाद में हो, सूरज पहले है, तुम बाद में हो, चांद पहले है। जब तुम आए तो ये पहले से मौजूद थे, तुम्हारी पैदाइश से पहले ये सब मौजूद थे। तो जाहिर है कि ये मखलूक होकर तुम्हारे लिए खुदा के लिए दलील बन सकेंगे। मगर ये बताओ कि वो क्या करे कि जिसका ऐलान है कि कुंतो नूरन अव्वल नूरी, यानी परवरदिगार आलम ने सबसे पहले जिसका नूर खल्क किया वो मोहम्मद और आले मोहम्मद का नूर था। तो क्या मुमकिन भी है कि कोई और उनके लिए दलील बन सके? तो ये हमारा मामला होगा कि जहां पर मसनू को देखकर साने तक पहुंचे, मखलूक को देखकर खालिक तक पहुंचे। लेकिन परवरदिगार आलम की वो मखलूक क्या अव्वलो मा खलक अल्लाह नूरी, के सबसे पहले परवरदिगार ने मेरा नूर खल्क किया, उसके लिए ये सब कैसे दलील बन सकेंगे? ये तो वो है कि जो फरिश्तों के लिए जरिया मारिफत बनेंगे, ये तो जिब्रील के उस्ताद करार पाएंगे। इसलिए कि जिब्रील अगर कहीं पर फंसेंगे, मैं बहुत मोहतात अल्फाज इस्तेमाल कर रहा हूँ, मैं माजरत चाहता हूँ, मैं जाकिरों की तरह से, जाकिर तो खैर मैं खुद भी हूँ अल्लाह का शुक्र है, उस पर मुझे फ़ख्र है, लेकिन गैर मोहतात जाकिरों की तरह से मैं फरिश्तों के साथ खिलवाड़ करने का कायल नहीं हूँ। लेकिन फिर भी मैं आपसे अर्ज करूँ बहुत मोहतात अल्फाज के अंदर, जनाब जिब्रील क्या मरतबा, पैगम्बर अकरम कहें अखी जिब्रील, कि जिब्रील तो मेरा भाई है, तो मैं उनको कभी भी इस तरीके से डिस्कस नहीं कर सकता कि कहीं तौहीन का शायबा भी आ जाए। मगर ज़रा आप गौर तो कीजिए कि जो इनसे पहले पैदा हुए हैं, तो यही होगा कि अगर जिब्रील कहीं पर फंसेंगे तो अली ही के सामने जानू तलमस तय करना पड़ेगा। दुरूद भेजिए मोहम्मद वाले मोहम्मद। तो अब आपने गौर फरमाया बरादरान अजीज कि ऐसे कि जो दुनिया में आते ही यकीन की मंजिल पर हैं, नहीं दुनिया में आने से पहले यकीन की मंजिल पर हैं, तो दुनिया में आना उनके यकीन में इजाफे का बायस तो नहीं होगा, मगर वो तो दूसरों को दौलत यकीन बांटने वाले बनेंगे, जिनसे कुर्बत की वजह से پروردگار عالم کی معرفت کے مختلف درجات طے کرنے کا شرف لوگوں کو حاصل ہوگا. اب آپ دیکھیے برادران عزیز, پروردگار کہتا ہے سبح بحمد ربک وکن من الساجدین واعبد ربک حتی یأتیک الیقین. اتنی عبادت کا کم من الساجدین, سجدہ کرنے والوں میں شامل ہو جا. ہیں کچھ سجدہ کرنے والے, ان کے ساتھ اپنے آپ کو جھوڑو, ان سجدہ گزار افراد کے ساتھ شامل ہو جاؤ. وَعْبُدْ رَبَّكَ حَتَّى يَأْتِيَكَ الْيَقِينَ, اتنی عبادت کرو اپنے رب کی, اتنی عبادت کرو حَتَّى يَأْتِيَكَ الْيَقِينَ. اگر دنیا میں تمہیں وہ منزل حاصل نہ ہو پائے تو وقت آخر تک سلسلہ عبادت مسلسل رہنا چاہیے. اور پھر دوسری طرف اگر آپ دیکھیں تو اگر آپ کو کبھی معصوم کے حوالے سے یہ جملہ نظر آ جائے تو اس کا مطلب کیا ہوگا؟ مطلب ہی یہ ہوگا کہ وہ یقین جس منزل پر تھا وہ تو تھا ہی, مگر اب بس معاملہ یہ ہوا کہ دنیا میں جو آپ کا کام تھا وہ مکمل ہو گیا, واپس آ جائیے. اشہد انکا, زیارت وارثہ کے الفاظ ہیں, اشہد انکا قد اقمت الصلاۃ واتیت الزکاۃ وامرت بالمعروف ونہیت عن المنکر وعبدت اللہ حتی اتاک الیقین. میں گواہی دیتا ہوں اس بات کی, قد اقمت الصلاۃ, کہ آپ نے نماز کو قائم کیا, آپ نے ایتاء زکات کے مرحلے کو یقیناً کما حق ہو ادا کیا, امرت بالمعروف, آپ نے امر بالمعروف کیا, نہیت عن المنکر, آپ نے منکر سے نہیں کی, عبدت اللہ, اور اتنی عبادت کی, اتنی عبادت کی. یقین تو زندگی میں حاصل تھا مگر اس کے بعد کا جو مرحلہ ہے کہ یہ آنکھیں بند بھی ہو گئیں تو یقین کا مرحلہ اپنی جگہ پوری قوت کے ساتھ باقی رہا. درود بھیجئے محمد و آل محمد. اندازہ کیجئے کہ اس سجدہ آخر میں کہ جو حسین ابن علی کی مناجات ہے, کس وجہ سے کہا جا رہا ہے کہ عبدت اللہ حتی اتاک الیقین. اور پھر میں آپ کی خدمت میں عرض کروں, اب چوتھے امام کی زندگی کو دیکھیے, دائرے کے وہیں سے ہمیں کنیکٹ کرنا ہے کہ یہ چوتھے امام کے جنہوں نے امامت کی ذمہ داری شام غریبہ میں اٹھائی, میں منزل مصائب سے دور ہوں مگر ذرا غور کیجئے کہ وہ جو آخری حصہ ہے گیارہویں کی رات کا شام غریبہ کے تمام مصائب کے بعد, جو چوتھے امام نے اپنی زندگی کا انتہائی اہم مرحلہ جو طے کیا ہے اس میں, یہ ہماری کتابیں تو ٹھیک ہیں اس میں تو لکھا ہی ہوگا, لیکن برادران اہل سنت کے وہ علماء کہ جنہوں نے آل محمد کی سیرت کو قلم بند کیا, لکھا سیرت نویسی آل محمد کی, اہل بیت کی, چودہ معصومین کی, انکلوڈنگ امام مہدی. وہ کرنے والے صرف شیعہ علماء ہی نہیں ہیں, وہ کرنے والے, وہ لکھنے والے برادران اہل سنت کے بھی بعض علماء ہیں. اچھا چلیے ایک اور اصطلاح میں آپ کی خدمت میں عرض کرتا ہوں. آپ نے شیعہ اثناشری تو سنا ہوگا, آپ نے کبھی سنی اثناشری سنا ہے؟ شیعہ اثناشری تو آپ نے سنا ہوگا مگر کیا آپ نے سنی اثناشری سنا ہے؟ سنی اثناشری بھی ہیں وہ کہ جنہوں نے خلافت بلا فصل کو تو نہیں مانا, انہوں نے خلافت بلا فصل کو تو نہیں مانا, لہذا بہرحال وہ دوسرے گورکھ دھندے میں بھی انوالو ہیں. میں بہت معذرت کے ساتھ یہ لفظ استعمال کر رہا ہوں, لیکن بہرحال وہ رہے اس کے اندر بھی انوالو رہے. تو انہوں نے شیعہ بننا قبول نہیں کیا مگر جب بارہ خلفاء والی حدیث دیکھی تو اثناشری بننے پر مجبور ہو گئے. تو پیغمبر اکرم کہتے رہے کہ بارہ ہوں گے, بارہ ہوں گے, بارہ ہوں گے, تو یا تو بتاؤ کہ وہ بارہ کون سے ہوں گے, یا پھر وہی ہے کہ جو شیعہ بول رہے ہیں کم سے کم ان بارہ کو بارہ ہونے کی کیپیسٹی کے اندر تو قبول کیا جائے. تو جو بارہ کو ماننے والے ہوں انہیں کو کہتے ہیں اثناشری. اثنا عشر یعنی بارہ, اثنا عشری یعنی بارہ کو ماننے والے. رسول جعفریان بہت ہی بڑے ہسٹورین یا تاریخ کی کتابوں کے ماہر ہیں اور ابھی بھی حیات ہیں ایران کے اندر. بہت اچھی انہوں نے کتاب لکھی, ان کی ایک کتاب ہے جس کا نام ہے آشنائی ب منابع تاریخ اسلامی, منابع تاریخ اسلامی, آشنائی ب منابع تاریخ اسلامی, یعنی جو اسلامی مسلمانوں کی جو ہسٹری ہے ان کی جو کتابیں ہیں ان سے کچھ اورینٹیشن اس کے حوالے سے, آشنائی اس کا ایک انٹروڈکشن, بڑی مفصل کتاب انہوں نے لکھی ہے. اور اس میں تقریباً جتنی بھی عام طور پر آپ کتابیں سنتے ہیں بلکہ ان کے علاوہ بھی ان تمام کتابوں کو انہوں نے انٹروڈیوس کیا, اس کے بارے میں بتایا. وہ طبری کا یہ بیک گراؤنڈ تھا, کامل کا یہ بیک گراؤنڈ تھا, ابن کثیر کون تھا, ابن اثیر کون تھا, فلان کون تھا, فلان کون تھا, بڑی کتابوں کے بارے میں معلومات اس نے فراہم کی. پھر اس کے بعد وہ آئے مقاتل کے بارے میں, کتب جو مقاتل ہیں ان کے لکھنے والے کون کون سے تھے. ابو مخنف کے بارے میں لکھا, لہوف کے بارے میں لکھا, ابن طاووس نے اس کو لکھا, اس کے بارے میں بیان کیا, وہ بھی ایک بہت معلوماتی پورا ایک چیپٹر ہے. سیرت پیغمبر اکرم کی ایکسکلوسیو سیرت کن کن علماء نے لکھی, ابن ہشام کو ڈسکس کر رہے ہیں, ابن اسحاق کو ڈسکس کر رہے ہیں, دوسرے علماء کو ڈسکس کر رہے ہیں, وہیں پر انہوں نے لکھا اور ایک پورا چیپٹر اس کے اوپر رکھا کہ بھائی یہ جو 14 معصومین کی جو سیرت یا 12 اماموں کی سیرت ہے وہ لکھنے والے کون کون سے علماء ہیں. وہاں پر انہوں نے ایک ہیڈنگ ڈالی اور لکھا سنی اثنا عشری, کہ وہ علماء کہ جو تھے تو سنی مگر بہرحال ان 12 سے عقیدت رکھتے تھے, تو 12 سے عقیدت کا اظہار انہوں نے اس طرح سے کیا کہ ان کی سیرت کے بارے میں قلم اٹھایا اور کتاب لکھی, تو پھر ان کے بعد انہوں نے ان کا تذکرہ کیا اور نام لیا. انہی کتابوں کے اندر آپ کو یہ ملے گا کہ چوتھے امام ہیں, یہ سجدہ, یہ سجدہ گزار, یہ سجاد, یہ ذوالسفنات, یہ زین العابدین. غور کیجیے کہ یہ جو شام غریبہ کے مصائب ہیں, ان مصائب کے بعد یعنی وہ خیمے جل چکے, وہ تمام چیزیں جو آپ سنا کرتے ہیں, پھر وہ جو فوجیں ہیں وہ دور چلی گئیں اور یہ جلے ہوئے خیموں کی راکھ کے پاس بیبیاں بیٹھی ہوئی ہیں, اسی میں چوتھے امام بھی. چوتھے امام نے یہ رات کا باقی پورا پیریڈ, اینڈ ڈونٹ فارگیٹ بیمار بھی تھے مریض بھی تھے, وہ پورا وقت چوتھے امام نے گزارا ہے ایک سجدہ شکر میں, ایک سجدہ شکر میں. اور ان کے الفاظ بھی وہاں پر ہیں کہ جو ورد وہ کر رہے تھے کہ لا الہ الا اللہ حقاً حقا, لا الہ الا اللہ شکراً شکرا. اب آپ غور فرمائیے برادران عزیز, میں پھر اپنے الفاظ کو ریفریز کروں, ایک ہے سجدہ کرنے والا وہ ہے ساجد, سجدہ کرنے والوں کا جو گروہ ہے وہ کہلاتا ہے ساجدین, مگر جو اس شان سے شام غریبہ میں سجدہ ریز ہو جائے وہ صف ساجدین سے بالا تر ہوتا ہے, پھر وہ ساجدین میں نہیں ہوتا, وہ سید الساجدین ہوتا ہے. جو عبادت کرنے والے ہیں بے شک جب وہ عبادت کرتے ہیں تو عابد کہلاتے ہیں, مگر جو عابد ہیں جب ان کے گروہوں کو ڈسکس کیا جائے گا تو وہ عابد گروہ میں شامل ہونے کے بعد صف عابدین میں آ جائے گا, مگر صف عابدین میں آنے والے اور ہیں, زین العابدین اور ہیں, وہ سید الساجدین, وہ زین العابدین, وہ عبادت گزاروں کی زینت ہے. میں آپ کے ذوق سے بہت قریب ہو کر عرض کر رہا ہوں, علامہ ذیشان احدر جوادی علی اللہ مقامہ نے اس کو لکھا کہ آپ نے وہ واقعہ یقیناً سنا ہوگا کہ چوتھے امام کہ جب عبادت کر رہے تھے, اب یہ واقعہ کربلا کے بعد ہے, کہ جب وہ عبادت میں مصروف تھے تو شیطان اشدہ کی صورت میں آیا اور اس نے امام کے انگوٹھے کو چبانے کی کوشش کی, اور چوتھے امام نے اس کے اوپر مطلق توجہ نہیں کی, اور جب وہ عبادت مکمل ہو گئی تو وہ جانے لگا, اور جانے لگا تو پھر ندائے ہاتف غیب سے صدا آئی, وہ صدا کس کی تھی, وہ شیطان کی کہاں سے صدا ہونے لگی, پروردگار عالم نے کسی فرشتے ہی کو مقرر کیا کہ یہ اعلان کر دو انت زین العابدین, کہ یقیناً تم ہو عبادت گزار کی, عبادت گزاروں کی زینت. علامہ جوادی نے بہت پیارا تبصرہ کیا کہ یہ فرشتے کو جب کبھی بھی کلمہ پڑھنا ہوا یا اس نے علی اول کا پڑھا یا علی زین العابدین کا پڑھا, یا یہاں پر کہا انت زین العابدین اور یا احد کے میدان میں کہا تھا کہ لا فتح الا علی لا سیف الا ذوالفقار, درود بھیجے گا محمد و آل محمد. غور فرمایا برادران عزیز آپ نے کہ یہ صف عابدین سے بالاتر بات. پھر اس کے بعد آئیے آپ چوتھے امام سے خود سے پوچھیے, جب کسی نے کہا کہ فرزند رسول آپ کتنی عبادت کریں گے, ایسا نہ ہو کہ اس عبادت ہی کی وجہ سے آپ کی جان چلی جائے, تو چوتھے امام نے کہا کہ ذرا وہ صحیفہ منگاؤ, وہ صحیفہ لے کر آؤ, ریفر کیا کہ ذرا وہ صحیفہ لے کر, صحیفہ یعنی ایک کتاب کہ جس کے اندر میرے جد کی عبادت کا تذکرہ ہے, یعنی مولا کائنات کی عبادت کا تذکرہ ہے, وہ لے کر آؤ. جب وہ لایا گیا تو وہ پھر کھول کے چوتھے امام نے اس میں سے کچھ صفحات پڑھنا شروع کیے اور آنسو بہاتے جاتے ہیں اور کہتے ہیں کہ کسی کی مجال ہے کہ عبادت کے اس درجے پر پہنچ سکے جہاں پر میرے جد فائز تھے, مولا کائنات کا ذکر ہو رہا ہے. اور پھر ایک دفعہ علامہ جوادی کا جملہ ہے, وہ کہتے ہیں کہ واقعاً چوتھے امام کو حق ہے. اچھا یہ لفظ چوتھے امام نے دربار یزید میں بھی استعمال کیا, وہ انشاءاللہ کل کی مجلس کے اندر وہ خطبہ آئے گا, تو چوتھے امام کا جو خطبہ ہے وہ میں انشاءاللہ ڈسکس کروں گا کل کی مجلس کے اندر, مگر آپ اس کے اندر دیکھیں گے کہ چوتھے امام نے یہ لفظ, یعنی وہ لفظ جو چوتھے امام کے لیے استعمال ہوا ہے فرشتے کے ذریعے سے کہ زین العابدین عبادت گزاروں کی زینت, اور چوتھے امام نے بالکل یہی لفظ استعمال کیا ہے مولا کائنات کے لیے. کہ فرشتہ جسے کہے زین العابدین وہ سید سجاد ہیں، سید سجاد جس کو کہیں زین العابدین وہ مولا کائنات ہیں۔ غور فرمائیے گا برادران عزیز، اور یقین جانیے برادران عزیز کہ حق یہی ہے کہ چوتھے امام یہ کہیں کہ کسی کی مجال ہے کہ کوئی اس مرتبہ عبادت تک پہنچ سکے جو میرے مولا میرے جد کہہ رہے ہیں، میرے جد اور میرے مولا ان کا مرتبہ عبادت ہے، وہاں تک کوئی پہنچ سکتا ہے، اور حق یہی ہے۔ اس لیے کہ یہ تو سند پیغمبر نے دی تھی مولا کائنات کو کہ جب جا رہے تھے خندق کے میدان میں تو کیا کہا تھا، اور پھر اس کے بعد جب لوٹ رہے تھے تب کیا کہا تھا۔ جب ضربت لگی ہے، جب ضربت امیر المومنین نے لگائی ہے تو اس موقع پر کیا جملہ تھا کہ ضربت علی یوم الخندق افضل من عبادت الثقلین، کہ ایک ضربت جو علی نے آج لگائی ہے یہ خندق والے دن ثقلین جنوں انس کی عبادتیں مل کر اس ایک ضربت کے برابر نہیں ہو سکتی، اس ایک عبادت کے برابر نہیں ہو سکتی۔ تو پوری زندگی میں جو علی نے عبادت کی ہے تو کون ہے کہ جو اس کے برابر آ سکے۔ درود بھیجئے محمد و آل محمد پر۔ اور یہاں پر اب ہمارے لیے ایک چیز اور واضح ہو گئی کہ عبادت کے مفہوم کے اندر بڑی وسعت ہے۔ عبادت ایک ٹریڈیشنل کنونشنل عبادت ہے، اس میں کوئی شک نہیں ہے، جس کے اندر نماز بھی ہے، روزہ بھی ہے، عزاداری بھی، یہ سب چیزیں شامل ہیں۔ مگر جو عبادت کا مفہوم ہے وہ اسی میں محدود نہیں ہے، ورنہ ضربت علی کو افضل من عبادت ثقلین کہنے کا کوئی مطلب نہیں تھا۔ ہے تو ضربت تو اس موقع پر تو سجدہ نہیں کیا، اس موقع پر تو عزاداری بھی نہیں ہو رہی، اس موقع پر تو روزہ بھی نہیں رکھا جا رہا۔ تو موقع آنے پر اگر صحیح معنی میں ضربت لگائی جائے تو وہ ضربت بھی عبادت ہوتی ہے۔ غور فرمائیے، یعنی کتنی وسعت دی ہے اسلام نے کہ ایک آیت کو بھی دیکھیے اور واپس سے اس کو ذرا اسٹڈی کیجیے گا۔ فَسَبِّحْ بِحَمْدِ رَبِّكَ وَقُمْ مِنَ السَّاجِدِينَ، اپنے رب کی حمد کے ساتھ تسبیح کرو، قُمْ مِنَ السَّاجِدِينَ اور سجدہ گزاروں میں ہو جاؤ۔ اب اس کے بعد الگ سے بیان کیا جا رہا ہے کہ وَاعْبُدْ، اتنی عبادت کرو ربک اپنے رب کی، حتیٰ یہاں تک کہ تمہارے لیے یقین کی منزل حاصل ہو جائے۔ اور یہ یاد رکھیے گا برادران عزیز، کوئی اس دنیا میں ہم جیسا عام خاطی انسان، اس لیے کہ بعض صوفیہ کو یہ دھوکہ ہوا تو انہوں نے یہ کہا کہ جناب اس کا مطلب یہ ہے کہ یقین حاصل ہو جائے تو پھر اس کے بعد عبادت سے ہم فارغ ہیں، اور انہوں نے کہا کہ ہمیں تو یقین حاصل ہو چکا ہے۔ یہ عجیب یقین ہے کہ جو ان کو حاصل ہوا ہے، زندگی بھر محمد مصطفیٰ سجدہ کرتے رہے، عبادت کرتے رہے، امیر المومنین کرتے رہے، یہ کون سا یقین ہے کہ جو ان بزرگ ہستیوں سے بھی زیادہ ان کو حاصل ہو گیا کہ انہوں نے کہا کہ خدا ہم میں حلول کر گیا، معاذ اللہ، وہ لامحدود، تم محدود، تمہاری حیثیت کیا ہے کہ تمہارے اندر خدا حلول کر جائے؟ پروردگار عالم اگر کسی چیز کے اندر حلول کر جائے تو پھر وہ سب کچھ ہوگا، خدا نہیں ہوگا، یہ اس کی لامحدودیت کے خلاف ہے۔ وہ کوئی مادہ تھوڑی ہے کہ اس کو آپ کسی چیز کے اندر، جیسے گلاس کے اندر آپ نے پانی ڈال دیا اور کہا کہ وہ اس کے اندر حلول کر گیا، نان سینس ہے۔ اور پھر عربی سے بھی ناواقفیت ہے، حتیٰ کا جو لفظ ہے وہ استعمال کس لیے ہوتا ہے، وہ کس لیے استعمال ہوتا ہے؟ عربی زبان کے لیے، عربی زبان کے اندر تک، اس کے لیے دو الفاظ استعمال ہوتے ہیں، ایک الا اور ایک حتیٰ۔ الا کا مطلب بھی ہے تک، اور حتیٰ کا مطلب بھی ہے تک۔ یعنی یہ تو بالکل، اگر آپ نحو کی ابتدائی کتابیں دیکھیں گے نا کہ جہاں پر پروپوزیشنز عربی کے حساب سے ڈسکس کی جاتی ہیں، سمجھائی جاتی ہیں، حروف جارہ ان کو ڈسکس کیا جاتا ہے، تو وہاں پر بھی یہ بات آئی کہ الا اور حتیٰ یہ دونوں کے دونوں تک کا مطلب دیتے ہیں۔ مگر تک سے کیا مراد ہے؟ ایک ہے سرت من البصرہ الی الکوفہ، کہ میں نے سیر کی، میں چلا، میں نے سفر کیا بصرہ سے کوفہ تک۔ جب الا کے ذریعے سے بیان کیا جائے گا تک، تو اس میں ہو سکتا ہے کوفہ شامل نہ ہو، الا کوفہ یعنی تک، فل اسٹاپ لگ گیا، پاسبل ہے کہ کوفہ کے اندر داخل نہ ہوا۔ لیکن اگر یہ کہا جائے کہ عقل تو سمک حتی الراس، حتی آ گیا، تو اس کا مطلب کیا ہے؟ مچھلی کھا گیا، عقل تو میں کھا گیا، یہ عقل وہ عقل نہیں ہے، کھانے والا عقل ہے۔ عقل تو سمک، سمک یعنی مچھلی، حتی الراس، یہاں تک کہ میں اس کا سر بھی کھا گیا۔ یہاں پر جب حتی کہا جاتا ہے تو اس کا یہ مطلب نہیں ہوتا ہے کہ میں نے سر چھوڑ دیا، وہاں تک کھایا اور اس کے آگے نہیں کھایا، یہ نہیں ہوتا ہے۔ حتی کا مطلب یہ ہوتا ہے کہ اس کے بعد بھی میں کھاتا رہا۔ تو بھوک بہت زیادہ لگی ہوگی امیر شام کی طرح سے کسی کو، تو وہ اتنا کھا گیا۔ عقل تو سمجھ حتی الراس، یہاں پر جو کہا گیا حتی یاتی عقل یقین، یعنی اگر کوئی اسے سوء استفادہ کرنا چاہتا ہے تو اس کا مطلب یہ عربی سے ناواقف ہے۔ پروردگار یہ کہہ رہا ہے وَاعْبُدْ رَبَّكَ حَتَّى يَأْتِيَكَ الْيَقِينُ، یقین آنے تک الہ والا نہیں، حتی یعنی کیفیت یہ ہونی چاہیے کہ اگر کسی کو یقین آ بھی چکا ہے تو اس کے بعد بھی اس کا سلسلہ عبادت جاری رہے, اسے عبادت پر فل سٹاپ نہیں لگانا, ورنہ تو ہم پہلے ہی کہہ چکے ہیں کہ آل محمد اس دنیا میں آنے کے بعد یقین حاصل نہیں کرتے, یقین لے کر اس دنیا میں آتے ہیں. اور انہوں نے ہی صحیح معنوں میں اس آیت کا مفہوم بیان کیا ہے کہ دیکھو حامل یقین ہونے کے بعد بھی عبادت کے اندر کوئی کمی واقع نہیں ہونے پاتی. درود بھیجے محمد و آل محمد پر. تو اب آپ نے برادران عزیز غور فرمایا, اب میں آپ کی خدمت میں ایک حدیث عرض کرتا ہوں, یہ مولا کائنات کی ہے, اور ذرا اندازہ کیجئے گا کہ مولا اس کے اندر کیا کہہ رہے ہیں. لا تر الجاہل الا مفرطا او مفرطا, تم دیکھو گے تمہیں نظر آئے گا. اچھا اس جملے کو دونوں طرح سے پڑھا گیا ہے, لا ترا بھی اور لا یورا بھی, جاہل کو دیکھا جائے گا اس عالم میں. لا تر الجاہل, تم دیکھو گے جاہل کو اس عالم میں. الا مفرطن او مفرطن, یا وہ اس ایکسٹریم پر ہوگا یا وہ اس ایکسٹریم پر ہوگا, وہ بیلنس نہیں ہوگا, اس کے اندر بیلنس کا فقدان ہوگا. یہ ایک بہت بڑا پرابلم. امیر المومنین کہہ رہے ہیں, یہ یاد رکھیے گا, نہج البلاغہ میں ہے کہ لا تر الجاہل الا مفرطن او مفرطن, ایدھر دس ایکسٹریم اور دیٹ ایکسٹریم, یا وہ ادھر چلا جائے گا یا ادھر چلا جائے گا, درمیان میں نہیں رہتا. دیکھیے برادران عزیز, ہوتا ہی ہے, ایک انسان ہے, اس کا ذوق ہے, اس کا ایک شوق ہے. اب وہ اپنے ذوق کے مطابق دین کی جس چیز کو دیکھتا ہے کہ یہ میرے ذوق اور میرے شوق کو سوٹ کرتی ہے, تو وہ پک اینڈ چوز کرتا ہے, اور وہ کہتا ہے کہ بس یہی میں لے لوں, اگر یہ صرف بگننگ ہے تو بہت اچھا ہے, دیر از نو ہارم ان اٹ. اگر یہ ایک اچھا اسٹارٹ ہے تو پروردگار عالم نے ہر ایک کے لیے کچھ نہ کچھ اٹریکشن تو رکھی ہے کہ جو اس کے ذوق کے مطابق ہے, اس کے شوق کے مطابق, ان اکارڈنس ود ہز ٹیسٹ. مگر کیا یہی اس کو لینا ہے؟ میں اور آسان مثال آپ کی خدمت میں عرض کرتا ہوں. اب ظاہر ہے کہ آپ صاحبان علم تشریف فرمائے, ڈاکٹر صاحب یہاں پر بیٹھے ہوئے ہیں, بھائی بیلنس ڈائٹ کیا ہوتی ہے؟ کھانا آپ کو کھانا ہے تو ہو سکتا ہے کچھ چیزیں آپ کے ٹیسٹ کے مطابق ہوں. ایک شخص ہے, اس کو گوشت بہت پسند, اٹ کین بی اے گڈ اسٹارٹ, صحیح ہے, آپ گوشت سے شروع کر لیجیے. آج بھی گوشت کھائیں گے, کل بھی گوشت کھائیں گے, پرسوں بھی گوشت کھائیں گے, ترسوں بھی گوشت کھائیں گے, تو آپ گوشت تو کھائیں گے, مگر کیا یہ بیلنس ڈائٹ ہے؟ یہ بیلنس ڈائٹ تو نہیں ہوئی, یہ آپ کے ٹیسٹ کے مطابق ہے مگر بیلنس ڈائٹ تو نہیں ہے بھائی, ایسا تو نہیں. تو اب کرنا کیا تھا کہ بھائی کچھ آپ کے ٹیسٹ کے مطابق ہے, اس سے آپ نے شروع کر لیا, دیر از نو پرابلم, مگر آپ اس کو بیلنس تو کریں. مولا کائنات کہتے ہیں کہ تم دیکھو گے جاہل کو, یا وہ اس ایکسٹریم پر چلا جائے گا یا وہ اس ایکسٹریم پر چلا جائے گا. اب آپ نے اس کو بٹھایا اور بلایا اور بتایا اور سمجھایا کہ دیکھو صرف گوشت گوشت نہ کرو, کبھی کبھی ویجیٹیبل بھی کھایا کرو. اچھا اب آپ نے اس کو لیکچر دیا کہ ویجیٹیبل کے یہ فائدے ہوتے ہیں, یہ فائدے ہوتے ہیں, یہ فائدے ہوتے ہیں, یہ فائدے ہوتے ہیں. آپ اس کو کیا سمجھا رہے تھے کہ ویجیٹیبل کے یہ فائدے ہوتے ہیں؟ آپ اس کو یہ کہہ رہے تھے گوشت مت کھانا؟ اب اس کے دل میں ویجیٹیبل کے لیے اتنی محبت ڈیولپ ہو گئی کہ اس نے کہا کہ بالکل ڈاکٹر صاحب, کل سے انشاءاللہ ہم سبزیاں ہی کھائیں گے. تو ہر بھی وارث ہو گئے, گھاس خور, سلاد کھا رہے ہیں, گوشت کا نہیں, گوشت نہیں, بہت کھا چکے پہلے, بس پہلے کھایا تھا لیکن ابھی یہ تھوڑی کہا ہے کہ زندہ رہو اور گوشت مت کھاؤ, لیکن اب وہ چلے گئے اس طرف. پھر اس کے بعد آپ کو ضرورت پڑی کہ پھر ان کو سمجھائیں اور کہیں کہ بندے خدا, دالوں کا نمبر کب آئے گا؟ تو تم سبزیاں ہی کھاتے ہو, دال تو کھاتے ہی نہیں ہو. اب آپ نے اس کو دال کے اوپر لیکچر دیا تو اس نے کہا کہ ٹھیک ہے صاحب, اب کل سے ہم صرف اور صرف دال کھائیں گے. کیا آپ اس کو یہ کہنا چاہ رہے تھے کہ نہ گوشت کھاؤ نہ سبزیاں کھاؤ؟ نہیں, آپ اس کو یہ نہیں کہنا چاہ رہے تھے, آپ اس کو سمجھانا یہ چاہ رہے تھے کہ گوشت بھی کھاؤ, سبزیاں بھی کھاؤ, دال بھی کھاؤ. وہ تمہارے ٹیسٹ کے حساب سے تم نے ایک چیز کو اسٹارٹ کیا تھا, دیٹ واز گڈ, مگر تم نے اپنے آپ کو اسی پر کنفائن کر لیا, دیٹ واز رانگ. ایک بیلنس لے کر آؤ. اچھا عدل اسی کا نام ہے, عدل اسی کا نام ہے. آپ دیکھیے شہید آیت اللہ مرتضیٰ مطہری علی اللہ مقامہ, انہوں نے بہت پیاری مثال دی, ان کی کتاب انسان کامل, انگلش ٹرانسلیشن اویلیبل ہے پرفیکٹ مین کے نام سے. درود بھیجے گا محمد و آل محمد. اس کے اندر انہوں نے اس کو ڈسکس کیا, مثال بھی انہیں کی, انہوں نے مثال دی, انہوں نے کہا کہ مسئلہ ہمارا کیا ہے ایک دیندار شخص کے, ایک تو وہ ہے نا جو دیندار نہیں ہے, جو ابھی دین کے لوپ میں آیا ہی نہیں ہے, उसकी बात नहीं कर रहा, हम बात कर रहे हैं उस शख्स की जो दीनदार है। उसका प्रॉब्लम ये नहीं है कि वो दीन पर अमल नहीं करता, वो दीन पर अमल करता है मगर कार्टून की तरह, कैरिकेचर की तरह। ये लफ्ज उन्होंने इस्तेमाल किया कि वो जो दीन पर अमल करता है ना वो कार्टून बनता है। क्या मतलब? अच्छा, कार्टून में आप क्या देखते हैं? बैलेंस होता है। कार्टून कार्टून कब कहलाता है? अगर वो नॉर्मल शेप में होता तो कार्टून होता। कार्टून को देखकर तो आपको हंसी आती है, आप कहते हैं कि जनाब ये कार्टून है, तो इसमें कार्टून वाली क्या बात है? वो कार्टून वाली बात यह है कि उसका एक कान बहुत लंबा होगा, एक कान बहुत छोटा होगा। उसकी नाक जो है वो उसके प्रोपोर्शन के हिसाब से जितनी होनी चाहिए उससे बहुत लंबी होगी। उसका पेट आपने बहुत मोटा बना दिया, टांगे छोटी छोटी बना दी, तो अब आप उसको देखेंगे और आपको हंसी आएगी। इसमें क्या चीज थी कि जो कम थी? पैर है तो सही, कान है तो सही, चेहरा है तो सही, पेट है तो सही है, मगर जो चीज मिसिंग है वो बैलेंस है। इसके अंदर ये सारी चीजें आउट ऑफ प्रोपोर्शन हो गई। अब उसका नतीजा क्या है कि इसको देखते हैं तो हंसी आती है। आगा मुतहरी कहते हैं कि मसला हमारे साथ यही है, दीन का भी हमने ये हशर कर दिया है कि जितना जितना लेना चाहिए था उसकी जगह अपनी मर्जी से जो जितना अच्छा लगता है वो ले लिया। उसके बाद हुआ क्या? हुआ ये कि हम दीन के नाम पर अपने आप को कार्टून बना लेते हैं। एक बैलेंस नहीं है, यानी इशू ये नहीं है, इशू ये नहीं है। ये मैं अपने एक और बहुत बड़े मोहसिन मौलाना सादिक हसन साहब, उनको मैं रिकॉल कर रहा हूँ, एक दफ़ा उन्होंने अपने दर्स के अंदर ये बात कही थी कि इशू क्या है। इशू ये है कि भाई हम नमाज नहीं पढ़ते, इशू ये नहीं है। इशू ये है कि जो पढ़ता है फिर वो बहुत ज़्यादा नमाज पढ़ता है। क्या आप मुझसे तवक्को कर सकते हैं कि मैं नमाज के खिलाफ तकरीर करूँगा? क्या आप मुझसे एक्सपेक्ट करते हैं? कभी कीजिएगा भी मत, कभी भी मैं नहीं कर सकता। मगर इशू क्या है? एक वो शख्स है कि जो चला गया खानकाह के अंदर, वो कहता है बस नमाज 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 नमाज। अब वो वहाँ से बाहर आने के लिए तैयार ही नहीं है, तो बीवी बच्चों के लिए रोजी कौन कमाएगा भाई? क्या वो इबादत में शामिल नहीं है? आपने क्या किया? आपने किया ये कि जो अमीरुल मोमिनीन ने कहा था कि ला तरल जाहिला इल्ला मुफरतन औ मुफरतन, या तुम जाहिल को देखोगे वो उस एक्सट्रीम पर चला जाता है या देखोगे वो उस एक्सट्रीम पर चला जाता है। वो बैलेंस ही तो नहीं रखता। या वो ऐसा दुनियादार बनेगा कि कारोबार करते करते नमाज को भूल जाएगा, और या वो ऐसा नमाज गुजार बनेगा कि कौन सा कारोबार और कैसा कारोबार, वो तवक्कुल के नाम पर जो अपनी सोशल रिस्पॉन्सिबिलिटीज है उनके ऊपर कॉम्प्रोमाइज कर देगा। अगर आप दीनी नुक्ता नजर से देखें, ये सब कार्टून है, ये सब कार्टून है। परवरदिगार आलम क्या ऐसा इंसान देखना चाहता है कि सिर्फ और सिर्फ वो नमाज ही पढ़ता रहे? रॉन्ग। इसीलिए पांच नमाजें रखी कि ये वाजिब है, बाकी जितना तुम में हौसला, जितने तुम्हारे वक्त के अंदर गुंजाइश, ये करो। अच्छा, उसके बाद कारोबार पर आओ, नौकरी करो, रोजी कमाओ। अलकासिबु हबीबुल्लाह, अगर कोई हलाल से अपनी रोजी को हासिल कर रहा है वो अल्लाह का महबूब है, वो अल्लाह का दोस्त है। तुमने कैसे मान लिया कि वो इबादत नहीं कर रहा? वो भी इबादत कर रहा है। अब जब वो आया है कारोबार के ऊपर, तो फिर परवरदिगार कहता है कि रिजालुन ला तुलहीहिम तिजारतुन वला बैउन अन ज़िक्रिल्लाह व इक़ामिस्सलाह, सूरह नूर 24वां सूरह। हाँ, ऐसे मर्द बनो कि जिनका खरीदो फरोख्त और जिनकी तिजारत उन्हें अल्लाह के जिक्र से गाफिल नहीं करता। गौर फरमाया आपने, परवरदिगार ये नहीं कह रहा कि कारोबार नहीं करो, खुदा कह रहा है कारोबार करो, मगर ऐसे बनो कि जो तुम्हें खरीदो फरोख्त करनी है, जो तुम्हें कारोबार करना है, ये तुम्हें याद परवरदिगार से गाफिल करने वाला ना बन जाए। आपने गौर किया, ये है एक बैलेंस। अब आइए हमारा जो केस है, खासतौर पर नमाज और आज़ादारी, किस चीज़ को हमने किसके साथ टकराया, किस चीज़ को हमने किसके साथ टकराया? वो हुसैन इब्ने अली कि जिनकी आज़ादारी को सबसे ज़्यादा किसने प्रमोट किया है? चौथे इमाम ने। आप गौर फरमाइए बरादरान अज़ीज़, कितना बैलेंस है सैयद सज्जाद की जिंदगी के अंदर। नाम की जगह पर हम कहते हैं सज्जाद, हम नाम की जगह पर कहते हैं ज़ैनुल आबिदीन, नाम की जगह पर हम कहते हैं सैयदुस साजदीन। इनसे बड़ा सजदा करने वाला कोई नहीं है, इनसे बड़ा नमाज पढ़ने वाला कोई नहीं है, इनसे बड़ा आजादार कोई है? इनसे बड़ा आजादार कोई है? आप और हम क्या आजादारी करेंगे जो सैयद सज्जाद ने आजादारी की? आप और हम क्या नमाजें पढ़ेंगे जो सैयद सज्जाद ने नमाज पढ़ी? और कैसे कैसे मौकों पर नमाज पढ़ के दिखाई? और कैसे इन दोनों चीजों को रिकंसाइल किया, किस तरीके से, क्या उसके बाद आप इंसाफ से मुझे बताइए। मैं अपने नौजवान दोस्तों से कहता हूं, किसी और के पास ये इश्यूज हों तो हों, मगर आले मोहम्मद के मानने वालों के पास ये इश्यूज ये कभी भी नहीं होने चाहिए थे। एक बैलेंस के साथ चलिए। जिस इमाम की शहादत की मजलिस में इस वक्त हम बैठे हैं, याद रखिएगा उससे बड़ा नमाजी कोई नहीं था, उससे बड़ा अजादार कोई नहीं था। उसने किस तरीके से रिकंसाइल किया है, उसने इस अंदाज से रिकंसाइल किया है, और बिल्कुल नेचुरली, कोई बनावट नहीं है, कोई तसन्नो नहीं है, कोई कॉस्मेटिक नहीं है। हमें इसके लिए जहमत होगी, मगर सैयद सज्जाद जो कुछ कर रहे थे बिल्कुल इंस्टिंक्टिव था, बिल्कुल नेचुरल था, बिल्कुल तबीई था, बिल्कुल फितरी था। सैयद सज्जाद ने अमली तौर पर करके दिखाया है कि अंदाजा करो कि अगर मेरे सामने कभी वजू के लिए पानी भी आ जाता है तो मैं किसको याद करता हूं। पानी वजू के लिए है, मगर पानी को देखकर मैं याद करता हूं अपने बाबा की प्यास को। आप अंदाजा के, यानी आज हम ताबूत बरामद होगा, हमारे मोहतरम भाई सफदर साहब नोहा पढ़ेंगे, हम मातम करेंगे मिलकर। आप अंदाजा कीजिए कि जो जिंदगी भर सबका मातम करता रहा, आज उसका मातम करना है। सैयद सज्जाद हमेशा मसायब में मरकजी हवाला होते हैं, मगर शहादत के उनवान से ये मजलिसें उनकी शहादत की हैं, उनके मसायब की हैं, कि जो जिंदगी भर सबके मसायब को याद करके आंसू बहाता रहा। 35 बरस कम नहीं होते बरादरान अजीज, याद रखिएगा। फिर उसके बाद सैयद सज्जाद इसी तरह से गिरिया करते रहे, आंसू बहाते रहे, पानी आया वजू के लिए, आंसू आंखों में है। कुतला अबू अब्दुल्ला अल हुसैन अतशानन, मेरे बाबा हुसैन प्यासे कत्ल कर दिए गए। खाना लाया गया इफ्तार के मौके पर, रोजा है, रोजा कंप्लीट हुआ है, और किसी ने कहा कि मौला ये खाना देखकर आपकी आंखों में आंसू क्यों आ गया। कहा कि ये तो चंद घंटों की भूख थी कि जिसके बाद खाना आ गया। कुतला अबू अब्दुल्लाह अल हुसैन जायअन, मेरे बाबा हुसैन भूखे कत्ल कर दिए गए। अंदाजा करें आप, नमाज के मौके पर हुसैन को याद किया जा रहा है, नमाज को छोड़ा नहीं जा रहा, नमाज के मौके पर हुसैन को याद किया जा रहा, अंदाजा करें। रोजे को छोड़ा नहीं जा रहा, इफ्तार के मौके पर हुसैन मजलूम की भूख को याद किया जा रहा है। अंदाजा करें बरादरान अजीज, अगर कोई शख्स आकर ये कहता है ना, फरजंद रसूल आप इसी तरीके से घर में बैठे रहे ना, तो आपका दिल लगेगा नहीं, आप किसी जगह पर चाहिए, बाहर बाहर निकले, या आमतौर पर मशवरा दिया जाता है ना, आप बाहर निकले ताकि आपका दिल लगे। सैयद सज्जाद पूछते हैं कहाँ जाऊँ, कहा फरजंद रसूल बाजार का एक चक्कर लगा लीजिए, आपका दिल लग जाएगा। सैयद सज्जाद ने बाजार का लफ्ज सुना और गिरिया करना शुरू कर दिया। वो कहता है ये फरजंद रसूल मैंने ऐसा क्या कह दिया कि आपके गिरिए में और इजाफा हो गया और तेजी के साथ आपकी आंखों से आंसू बहने लगे। तो सैयद सज्जाद कहते हैं नहीं भाई, तेरा कसूर नहीं है, कसूर तेरा नहीं है, बात सिर्फ इतनी सी है कि तूने तो बाजार कहा और मेरी निगाहों के सामने शाम का बाजार आ गया है, मैं कैसे अपने आंसुओं को रोकूं। और यकीन जानिए अजीजान, आज तो बहुत गिरिया करना है ना, आज तो बहुत आंसू बहाने, ताबूत बरामद होने वाला है चौथे इमाम। फिर उसके बाद जब चौथे इमाम बाजार अगर उसके कहने पर चले भी जाते हैं तो बाजार वालों के लिए एक मुश्किल है। अब चौथे इमाम को दूर से आता हुआ देखा और उसके बाद जो बाजार के अंदर मुख्तलिफ दुकानदार बैठे हुए हैं वो फौरन मुतवज्जे करते हैं, ए कसाबों तवज्जो करो, सैयद सज्जाद आ रहे हैं। और कसाबों दूर से देखते हैं, उन्हें मालूम है अगर ये कटा हुआ जानवर नजर आ गया तो सैयद सज्जाद एक सवाल करेंगे जिसका जवाब देना बहुत मुश्किल होगा। फौरन कटे हुए जानवर के ऊपर पर्दा डालना शुरू कर दिया, और वाकई अगर किसी से कुछ चूक हो जाए और सैयद सज्जाद को नजर आ जाए कि यह जानवर कटा हुआ है तो एक सवाल करते हैं, ए कसाब मुझे सिर्फ इतना बता दे, इस जानवर को पानी पिलाकर ज़िबा किया था, कहीं प्यासा तो ज़िबा नहीं कर दिया। अब वो हाथ जोड़कर कहते हैं कसाब एक ऐसा प्रोफेशन है कि जिसमें दिल नरम नहीं होता। वो हाथ जोड़कर कहते हैं फरजंद रसूल मैं तो आपके जद की शरीयत का मानने वाला हूँ, क्या मुमकिन है कि मैं जानवर को पानी पिलाए बगैर ज़िबा कर दूँ। आखा मैंने पानी पिलाया था जब जानवर ने अपनी मर्जी से अपना मुँह हटा लिया, फिर उसके बाद ज़िबा किया। सैयद सज्जाद उसको दुआएँ देते हैं, उसको तो दुआएँ देते हैं, मगर अब उसके बाद सैयद सज्जाद अपना रुख कहां पर करते हैं, करबला की तरफ, और कहते हैं अस्सलाम वालेका या अबा अब्दुल्लाह, ए मेरे मजलूम बाबा आप पर मेरा सलाम हो, या मदीने के कसाई तक जानवर को प्यासा ज़िबा नहीं करते, जानवर भी पानी पिलाकर ज़िबा किए जाते हैं। हाय मेरा मजलूम बाबा कि जिसकी पुश्ते गर्दन पर जब जालिम का खंजर चल रहा था मेरा बाबा 3 दिन का प्यासा था, 3 दिन से उसे पानी नहीं मिला था, یہ سید سجاد کی عجیب فریاد ہے۔ مختلف حوالوں سے سید سجاد کی آنکھوں میں آنسو رہے ہیں 35 برس تک، جب تک چوتھے امام اس دنیا میں رہے، یہاں تک کہ کوئی کہتا ہے کہ فرزند رسول کب تک آنسو بہائیں گے، کب تک گریہ کریں گے، اور سید سجاد کہتے ہیں کہ یعقوب کا ایک یوسف نظروں سے اوجھل ہوا تھا، قرآن کی گواہی ہے کہ اتنا گریہ کیا، اتنا گریہ کیا، اتنے آنسو بہائے کہ قرآن کہتا ہے وَبْيَزَّتْ عَيْنَاهُ مِنَ الْحُزْنِ، یعقوب کی دونوں آنکھیں سفید ہو گئی، ارے میرے تو 18 یوسف میری نگاہوں کے سامنے تہہ تیک کر دیے گئے، کیا مجھے گریہ کرنے کا حق نہیں ہے؟ اور اب وہ شخص دلاسا دینے کے لیے ایک جملہ کہتا ہے کہ مگر فرزند رسول یعقوب کے گھر میں یہ پہلا واقعہ ہوگا، یعقوب کے گھر کا کوئی نیا واقعہ ہوگا، مگر مولا آپ کے گھر کا یہ کوئی پہلا واقعہ تو نہیں ہے، شہادت تو آپ کی میراث ہے، شہادت تو آپ کا ورثہ ہے۔ اب سید سجاد نے جب یہ جملہ سنا ہے نا تو دل پر گویا کسی نے خنجر چلا دیا، سید سجاد کہتے ہیں کہ تو نے پھر انصاف نہیں کیا، یقیناً شہادت ہمارا ورثہ ہے، مگر کیا یہ بھی سید سجاد کا ورثہ ہے کہ ہمارے گھر کی خواتین، ہماری مائیں بہنیں، انہیں بے مکھنؤ چادر کے بازاروں اور درباروں کے اندر لے جایا جائے اور منادی ندا دے رہا ہو تماشا دیکھنے والوں تماشا دیکھو، یہ علی اور زہرا کی بیٹیاں ہیں، ان کا تماشا دیکھو۔ عزیزوں آپ اندازہ کیجئے، برادران عزیز و خواران محترم، یہ عجیب منزل ہے مصائب کی۔ مگر اب میں آپ سے عرض کرتا ہوں کہ زہر دغا سے ہمارے امام کو شہید تو کر دیا گیا، مگر یہ پہلا جنازہ ہے، یہ پہلا جنازہ ہے سید سجاد کا کہ جو انتہائی احترام کے ساتھ اٹھا ہے۔ آل محمد کے گھرانے میں اس سے پہلے کوئی جنازہ احترام کے ساتھ نہیں اٹھایا گیا، یعنی میں پوری ذمہ داری کے ساتھ آپ سے عرض کر رہا ہوں کہ آل محمد میں پیغمبر اکرم سے لے کر حسین مظلوم تک کسی کا جنازہ اتنے احترام سے نہیں اٹھایا گیا۔ پیغمبر اکرم کا جنازہ آپ جانتے ہیں نا، 1,00,000 صحابہ کرام کا وہ رسول، مگر جنازے کے اندر کتنے افراد شریک ہیں؟ چند افراد شریک ہیں، اور امیر المومنین انتہائی مظلومیت کے ساتھ پیغمبر اکرم کو دفن کرتے ہیں۔ آپ کو معلوم ہے کہ جناب سیدہ کا جو جنازہ تھا بی بی کی وصیت تھی نا، اے ابو الحسن جنہوں نے مجھ پر ظلم ڈھایا ہے انہیں خبر بھی نہ ہونے دینا، رات کی تاریکی میں میرے جنازے کو اٹھانا اور مجھے دفن کر دینا۔ چند مخلص دوستوں کے ساتھ مولا کائنات نے رات کی تاریکی میں بی بی کو دفن کر دیا، یہی ہوا ہے نا امیر المومنین، خوارج کے خوف سے کہ کہیں وہ جنازے کے ساتھ بے حرمتی نہ کریں، حسن اور حسین چند دوستوں کے ساتھ جاتے ہیں اور کوفہ سے نجف لے جا کر دفن کر دیتے ہیں، یہی ہوا ہے نا۔ اور اس کے بعد پھر حسن مشتبہ کا جب جنازہ اٹھا ہے تو تیروں سے حملہ کر دیا گیا، نانا کے پہلو میں نواسے کو دفن کرنے کا بھی حق نہیں ملا۔ مگر عزیزوں اب میں ایک جملہ کہتا ہوں اور آپ غور کیجئے گا کہ چند ساتھیوں کے ساتھ مظلومیت کے ساتھ پیغمبر اکرم کا جنازہ علی نے اٹھا لیا، رات کی تاریکی میں صحیح، مگر سیدہ کا جنازہ اٹھ گیا، مولا کائنات کا جنازہ چند دوستوں کے ساتھ حسن مشتبہ اور حسین لے کر نجف میں دفنا کر آ گئے، حسن مشتبہ کا جنازہ تیروں کی چھاؤں میں صحیح مگر اٹھ گیا، یہ سارے جنازے اٹھ گئے مگر وہ کربلا میں حسین کا جنازہ وہ تو اٹھ ہی نہ سکا، وہ تو بلند ہی نہ ہو سکا۔ اور آپ ذرا اندازہ کیجئے کہ سید سجاد کے دل پر اس کا کتنا بوجھ ہے۔ لہذا جب 11 محرم کو سید سجاد رخصت ہو رہے تھے تو اس موقع پر جناب زینب نے یہی دیکھا تھا نا، اے بیٹا سید سجاد یہ تیری کیا حالت اور کیفیت ہے، اور سید سجاد نے کیا کہا تھا، پھوپھی اما آپ انصاف سے بتائیے اس جوان بیٹے کی کیا حالت ہونی چاہیے کہ جس کے بوڑھے باپ کا لاشا اس طرح سے پڑا ہو اور وہ ایک مٹھی خاک بھی اس پر نہ ڈال سکے، اس کے ہاتھوں کو ہتھکڑیوں سے باندھ دیا گیا۔ اور اس وقت جناب زینب نے دلاسہ دیا تھا، اے بیٹا سید سجاد مگر ہمیشہ ایسا نہیں رہے گا، ایک وقت آئے گا کہ جب یہاں پر روضے تعمیر ہوں گے، لوگ دور دور سے آ رہے ہوں گے زیارت کے لیے، ان کے دل میں تمنا یہ ہوگی کہ ہمیں اس غریب کا روضہ دیکھنا ہے، اور یہ جملہ کہنا ہے السلام علیکم یا ابا عبداللہ، اے بیٹا یہ ہمیشہ ایسا نہیں رہے گا۔ مگر عزیزوں اب اگر سید سجاد کا جنازہ اٹھ رہا ہے اور اتنے لوگ موجود ہیں جنازے میں، تو کوئی مجھے بتائے کہ کیا بنی ہاشم کے اندر اتنی عورتیں ہیں، کیا بنی ہاشم کے اندر اتنے بچے ہیں، کیا بنی ہاشم کے اندر اتنے لوگ ہیں؟ اتنے لوگ تو نہیں، یہ ہزاروں کا مجمع کہاں سے آ گیا؟ عزیزوں یہ وہ خاندان ہے کہ جن کی کفالت چوتھے امام کیا کرتے تھے، جن بیواؤں کے گھروں
پر سید سجاد راشن پہنچایا کرتے تھے. ان بچوں کو معلوم نہیں تھا کہ کون ہمارے گھر پر آیا کرتا ہے, مگر آج جب چوتھے امام اس دنیا سے گئے اور رات کو وہ روٹی والا نہیں آیا, وہ گٹھڑی والا نہیں آیا, تو انہیں پتا چلا کہ آج ہم لاوارث ہو گئے, آج ہمارا والی اس دنیا سے اٹھ گیا. مگر عزیزوں, کو سید سجاد سے پوچھو, مولا کیا آپ مطمئن ہیں؟ ہم امام کے شعور میں فرق نہیں کرتے, اس دنیا سے اگر امام چلا بھی جائے تو بھی اس کا شعور باقی رہتا ہے. اے مولا, سید سجاد آپ مطمئن ہیں؟ اتنے ہزاروں کے مجمع کی وجہ سے, اتنے احترام سے آپ کا جنازہ اٹھا, تو سید سجاد بیان کریں گے, ارے میں کہاں سے مطمئن ہو سکتا ہوں کہ جس نے اپنے بابا کا جنازہ گرم ریتی پر دیکھا ہو وہ کہاں سے مطمئن ہو سکتا ہے؟ اے بابا, میں آپ سے شرمندہ ہوں, میرے جنازے میں اتنے لوگ موجود ہیں مگر میں آپ کے جنازے کو کاندھا بھی نہ دے سکا, میں آپ کے جنازے کو دفنا بھی نہ سکا ہوں.